यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शहरी विकास मन्त्रालयको चालू आर्थिक वर्षको खर्च 18% मात्रै, 1000 कार्यक्रमको ठेक्का सम्झौता भएकोमा 124 वटा मात्रै पूरा। त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा सबै निर्वाचन अन्तर्गत अहिले मतदान जारी, आज साँझदेखि नै मतगणना हुने। इजरायली सेनाको हमलाबाट गाजापट्टीमा 200 जना प्यालेस्टाइनीको मृत्यु, युद्धविराम सम्झौता भंग गरेकोमा क्रोध व्यक्त। र दक्षिण एसियाली फुटबल महासंघ साफ अन्डर-19 च्याम्पियनशीप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081मा सरकारवालासँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा प्रकृतिको संरक्षण गर्दै दिगो पर्यटन विकासलाई ध्यानमा राखेर वातावरण मैत्री विकास गर्ने गरी अगाडि बढ्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभयो। विकास योजना बनाउँदा मापदण्डका आधारमा अनुसन्धान गरेर मात्रै गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमनमा जोड़ दिनुपर्ने सरकारवालाहरूले बताउनुभयो। पानी जहाज संचालन तथा व्यवस्थापन सम्बन्धी कानून बनाउँदा नेपालका कुन कुन नदीमा संचालन गर्न सकिन्छ भन्ने सम्भाव्यता अध्ययन गर्नुपर्ने र यसले अन्तर्राष्ट्रिय रूपमा नेपाललाई जोड्ने भएकाले अन्तर्राष्ट्रिय कानूनलाई पनि ध्यान दिएर कानून निर्माण गर्नुपर्ने सरकारवालाहरूले सुझाव दिनुभयो। समितिका सांसदहरूले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रमा पहुँच पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कानून रहेको र त्यसको उपयोगको लागि पनि नेपालले कानून बनाउन लागेको भन्दै यसबाट अन्तर्राष्ट्रिय सम्बन्ध बढ़ाउन र यात्रु तथा माल सामान सार प्रसारको लागि सहज हुने बताउनुभयो। सांसदहरूले हाल देशमा चलिरहेका मोटर बोटहरूको नियमनको लागि पनि कानून आवश्यक रहेको बताउँदै सरकारवालाहरूसँगको छलफलबाट आएका सुझावहरूले कानूनलाई थप समृद्ध बनाउन सहयोग पुग्ने बताउनुभयो। शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा 12,24,03,00,000 रूपियाँ अर्थात 17.93% खर्च गरेको छ। आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर खर्चबारे जानकारी दिएको हो। मन्त्रालयका निम्ति 91,35,23,00,000 रूपियाँ विनियोजन भएकोमा संघतर्फ 68,25,83,00,000 रहेको थियो। विनियोजित रकम मध्ये चालूतर्फ 4,42,38,00,000 र पूँजीगततर्फ 63,83,45,00,000 रूपियाँ बराबरको रकम छुट्टाइएको थियो। हालसम्म चालूतर्फको खर्च 25.23% भएको छ भने पूँजीगततर्फको खर्च 17.43% रहेको छ। चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालय संघीय कार्यालयबाट कार्यान्वयन हुने 3,716 वटा नयाँ कार्यक्रम मध्ये जम्मा 1,623 वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ। बोलपत्र आह्वान भएका 1,623 वटा कार्यक्रम मध्ये पनि 1,098 वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने 124 वटा मात्रै पूरा भएका छन्। यस्तै यसै वर्ष संविधान दिवसको दिनदेखि आगन्तुकका निम्ति खुल्ला गरिएको धरहराको अवलोकनबाट 2,37,00,000 रूपियाँ राजस्व संकलन भएको मन्त्रालयले जानकारी गराएको छ। त्रिभुवन विश्वविद्यालय त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ। 46 आंगिक र 250 सम्बन्धन प्राप्त क्याम्पसमा बिहान 8 बजेदेखि मतदान शुरू भएको सोभियो निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान अपरान्ह 4 बजेसम्म हुनेछ। मतगणना आजै साँझदेखि हुने उहाँले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयले एक दुई वर्षमा सोभियो निर्वाचन गर्दै आइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षा पर्सि अर्थात चैत 7 गतेबाट शुरू हुँदैछ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुर्याइसकिएको कक्षा 10 का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो।
परीक्षा सञ्चालन गर्नका लागि प्रश्नपत्रहरू सबै परीक्षा केन्द्रहरूमा पुगिसकेको अवस्था छ। प्रदेशले पनि आफूले केन्द्रमा बजेट पठाउने, उत्तर पुस्तिकाहरू जिल्ला र परीक्षा केन्द्रसम्म पुर्याउने लगायतका तयारीहरू सबै पूरा गर्नुभएको अवस्था छ। जिल्लाहरूले अहिले सबै केन्द्राध्यक्षहरूलाई भेट सक्नुभएको छ। देशभित्र र बाहिर जापानको पछाडि पनि हामीले उत्तर पुस्तिका पठाउने केन्द्राध्यक्ष नियुक्ति गर्ने केन्द्र हटाउने काम चाहिँ गरिसकेका छौँ।
यस वर्षको एसई परीक्षामा 5,14,071 जना विद्यार्थी सहभागी हुँदैछन्, जसमध्ये बाल सुधार गृह कारागारका साथै किर्तिपुर स्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि 4 एचआईभी संक्रमित विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षाका लागि देशभर 2,079 परीक्षा केन्द्र निर्धारण गरिएको छ भने नेपाल बाहिर जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार भक्तपुरको बाल सुधार गृह र केन्द्रीय कारागारका साथै दैलेखको एउटा कारागारमा पनि परीक्षा केन्द्र तोकिएको छ।
नेपालभित्र 2,079 परीक्षा केन्द्रहरू छन् भने नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र छ, त्यसैले 2,080 परीक्षा केन्द्रहरू कायम भए, दुईवटा कारागारमा र एउटा बाल सुधार गृहमा पनि परीक्षा केन्द्र कायम गरिएको छ।
150 जनासम्म परीक्षार्थी भएको केन्द्रमा 1 सहायक केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ भने 20 विद्यार्थी बराबर 1 निरीक्षक खटाइएको छ। एसई परीक्षा बिहान 8 शुरू भई 11 सकिनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन चैत 7 गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ। चैत 8 गते अनिवार्य नेपाली विषय, चैत 10 गते अनिवार्य गणित र चैत 12 गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृत तर्फ समवेद, अथर्ववेद र नीतिशास्त्र लगायत विषयको परीक्षा हुनेछ। 13 गते अनिवार्य सामाजिक, 14 गते ऐच्छिक प्रथम र 15 गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ। त्यसै गरी चैत 16 गते र 17 गते प्राविधिक धारका विषयहरूको परीक्षा रहेको छ भने 18 गते अनिवार्य स्वास्थ्यको परीक्षा रहेको छ। त्यस्तै परीक्षाको अन्तिम दिन चैत 19 गते फ्लोरिकल्चर र नर्सरी म्यानेजमेन्ट लगायतका प्राविधिक धारतर्फका विषयमा परीक्षा रहेको छ। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। चालू आर्थिक वर्षको 8 20 गैंडा मृत भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालू आर्थिक वर्षमा मृत भेटिएका गैंडाहरू प्राकृतिक कारणले मरेका हुन्। यस आर्थिक वर्षमा चोरी सिकारीका कारण भने गैंडा नमरेको उहाँले जानकारी दिनुभयो। खोटाङको केपिलासगढ़ी गाउँपालिकाका स्थानीयले जलविद्युत आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमीन उपयोग गरे बापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन्। लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङदेल र दिप्सुङको सिमाना स्थित रावा खोलाबाट उत्पादन गरिएको आयोजना बन्द गराएका हुन्। रावा खोलामा रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोअर मिड रावा खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्टले फरक फरक 3 ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ। जलविद्युत आयोजनाको ट्रान्समिशन र पाइपलाइन विस्तारको क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म प्राप्त नगरेपछि चरणबद्ध आन्दोलन शुरू गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण संघर्ष समितिका संयोजक माइतीराज राईले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओली समक्ष उक्त विश्वविद्यालय विद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अच्युत प्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डाक्टर वाग्लेले शपथ लिनुभएको हो। कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनौटको लागि गठित खोज तथा सिफारिश समितिको सिफारिशको आधारमा डाक्टर वाग्लेलाई विश्वविद्यालयको ऐन 2048 दफा 13(4) बमोजिम हिजो नियुक्त गर्नुभएको हो। पछिल्लो समय मुलुकमै सिकल सेल एनिमियाको उपचार सहज बन्दै गएको छ। विशेष गरी थारू समुदायमा वंशानुगत रूपमा देखिने यो रोग पहिचानका बिरामीले रगतको नमूना भारत पठाउनुपर्ने बाध्यता रहेकोमा हाल नेपालमै यसको पहिचान हुन थालेको छ भने उपचार पनि सहज बन्दै गएको छ।
एक दशक अघिसम्म मुलुकको स्वास्थ्य प्रणालीभित्र ठूलो समस्याका रूपमा नसमेटिँदा सिकल सेल एनिमियाको बिरामीको उपचार असहज थियो। खास गरेर थारू समुदायको वंशानुगत समस्याको रूपमा देखा परेको यो रोग पत्ता लगाउन रगतको नमूना भारत पठाउनु पर्ने बाध्यता थियो। रगतसँग सम्बन्धित समस्या भएका कारण खर्चिलो हुनुको साथै निकै समय पर्खनु पर्थ्यो। पछिल्लो समय सिकल सेल सम्बन्धी समुदाय स्तरमा जनचेतना र निरन्तर खबरदारीले सरकार प्रकारको ध्यानाकर्षण हुँदा यसको उपचार सहज बनेको छ। प्रभुराम चौधरी, अध्यक्ष सिकल सेल एनिमिया सोसाइटी नेपाल।
हिजोका दिनमा पहिचान हुन पनि गाह्रो, पहिचान भइसकेको उपचार पाउन नि गाह्रो, जटिल समस्या थियो, बिरामी एकदमै पीडामा थिए। पछिल्लो समयमा चाहिँ यसमा विगत भन्दा धेरै सुधार भएको अवस्था छ।
उपचार प्रभावकारी बनाउन सरकारले हालै नेपालगंजको भेरी अस्पताल र दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकल सेलको छुट्टै वार्ड स्थापना गरेको छ। डाक्टर यदुचन्द्र घिमिरे, निर्देशक स्वास्थ्य सेवा विभाग।
पहिले त यो पहिचानै भएको थिएन, अहिले रोक्न सक्ने उपायहरू छन्, उपचारको कुराहरू पनि छ। यसलाई रोक्ने हिसाबका कुराहरू, जनतालाई कभर गर्ने हिसाबको कार्यक्रम बिस्तारै ल्याउँदै छ।
पश्चिम तराईका अधिकांश जिल्लाका बिरामीको उपचार हुने भेरी अस्पतालमा विशिष्टकृत वार्ड स्थापना भएपछि बिरामीलाई राहत पुगेको छ। डाक्टर राजन पाण्डे, सिकल सेल रोग विशेषज्ञ, भेरी अस्पताल।
पहिले पहिले धेरै बिरामीहरू हुँदाखेरि अस्पतालमा बेड पाउन पनि गाह्रो हुन्थ्यो, रगत चढाउने बिरामी भूमिमा बसेर चढाउनु पर्ने अवस्था हुन्थ्यो। हाल चाहिँ त्यो अवस्थाको अन्त्य भएको छ, बिरामीहरू चाहिँ बेडमा बसेर रगत चढाउन सक्ने अवस्था छ। बेड पाइएन भनेर चाहिँ भर्ना हुन गाह्रो अवस्था छैन।
निशुल्क र सहज उपचार पाउँदा सिकल सेलका बिरामीहरू पनि खुसी छन्। तर नियमित औषधि समेत पूर्ण रूपमा निशुल्क हुनुपर्ने उनीहरूको माग रहेको छ। बिरामीका आफन्त लक्ष्मी प्रसाद थारू र सपना थारू।
पूर्ण रूपमा निशुल्क गर्न पाए जन्ना हुनुहुन्थ्यो, किनकि बलटहरू हालिराख्नु पर्छ।
सरकारले दिएको छ 1,00,000 जतिको बिमामा, औषधिको लागि 1,00,000 दिएको छ। तर अहिले यतिमा अब सन्तुष्ट छैन, अलि बढाउन पर्यो। औषधि पनि हस्पिटलको फार्मेसीमा पाइरहेको छैन, किन्न परिरहेको छ, त्यो औषधि पनि उपलब्ध गराइदिनु पर्यो।
सिकल सेलको उपचार सहज भन्दै गए पनि यो रोगका बिरामीको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि अझै धेरै पहल गर्नुपर्ने सरकारवालाहरू बताउँछन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आज वार्ता हुने भएको छ। बहुप्रतीक्षित यो वार्ता हुनु अघि रूसी राष्ट्रपतिको कार्यालयले वार्ताको विषयमा निर्णय भइरहेको जनाएको छ। रूसी समाचार एजेन्सीका अनुसार रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीव वेटकफ र विभिन्न तहमा हुने वार्ता पनि ट्रम्प पुटिन वार्ताको एजेण्डामा समावेश भएको बताउनुभयो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापना गर्न सहमति हुन थालेको बताउनु भएको छ। इजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई हमलामा कम्तीमा 200 प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। गाजामा जनवरी 19 युद्ध विराम शुरू भए यता इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो। गाजामा मानिसहरूले बिहानको खाना खाइरहेका बेला इजरायली सेनाले हवाई आक्रमण शुरू गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल काट्जले गाजा पट्टीमा आज बिहान हमलाको आदेश दिनुभएको थियो। हमासले युद्ध विराम सम्झौता भंग गरेको भन्दै इजरायलसँग क्रोध व्यक्त गरेको छ। अब खेल समाचार। दक्षिण एसियाली फुटबल महासंघ साफ अण्डर 19 च्याम्पियनशीप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। भारतको अरूणाचल प्रदेश स्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे 9 18 तारीकसम्म हुनेछ। आज सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ। खेल आगामी मे 11 तारीकमा हुनेछ। सोही दिन भूटान र बंगलादेश बीच पनि प्रतिस्पर्धा हुनेछ। विभिन्न छ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह बीमा परेको छ। समूह बीमा नेपालसँगै भारत र श्रीलंका रहेका छन्। यसै गरी नेपालले आफ्नो दोस्रो खेल मे 13 तारीकमा घरेलु टोली भारतको सामना गर्नेछ। 13 तारीकमै हुने अर्को खेल मालदिव्स र भूटान बीच हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। शहरी विकास मन्त्रालयको चालू आर्थिक वर्षको खर्च 18% मात्रै 1000 कार्यक्रमको ठेक्का सम्झौता भएकोमा 124 मात्रै पूरा। त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा सबै निर्वाचन अन्तर्गत अहिले मतदान जारी, आज साँझदेखि नै मतगणना हुने। इजरायली सेनाको हमलाबाट गाजापट्टीमा 200 प्यालेस्टाइनीको मृत्यु, युद्ध विराम सम्झौता भंग गरेकोमा क्रोध व्यक्त। र दक्षिण एसियाली फुटबल महासंघ साफ अण्डर 19 च्याम्पियनशीप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।